نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقهوا قولي. علم کی روشنی گھر گھر میں. آیت ہمارے سامنے ہے سورۃ علق کی ابتدائی پانچ آیات. ہم سب جانتے ہیں کہ محمد بن عبداللہ صلی اللہ علیہ وسلم کو محمد و رسول اللہ صلی اللہ علیہ وسلم میں ڈھالنے کے لیے جو پہلی وحی نازل ہوئی وہ سورۃ علق کی ابتدائی پانچ آیات ہیں. اللہ سبحانہ وتعالیٰ فرماتے ہیں بسم اللہ الرحمن الرحیم. اقرا بسم ربک الذی خلق خلق الانسان من علق اقرا وربک الاکرم الذی علم بالقلم علم الانسان ما لم یعلم. پڑھیے اپنے رب کے نام کے ساتھ جس نے پیدا کیا جمے ہوئے خون کے ایک لوتھڑے سے انسان کی تخلیق کی. پڑھیے اور آپ کا رب بڑا کریم ہے جس نے قلم کے ذریعے سے علم سکھایا اور انسان کو وہ علم دیا جسے وہ نہیں جانتا تھا. ذرا سا اس آیت بلکہ ان آیات کے مجموعے پہ غور کریے تو پہلی بات دیکھیے کہ پہلی وحی میں نماز کا حکم نہیں ہے, روزے کا حکم نہیں ہے, زکوٰۃ کا حکم نہیں ہے. کسی بھی ڈوز اور ڈونٹس میں سے پہلی چیز جس کو اللہ تعالیٰ نے ان آیات میں رکھا وہ اقرا ہے. آپ جو بھی عربی کو تھوڑا بہت جانتے ہیں یا قرآن کے کورسز کرتے ہیں تو آپ جانتے ہوں گے کہ لفظ اقرا حکم ہے, امر, انٹیروگیٹو, کیجئے, یہ کیجئے, دینا, لینا, بیٹھ جائیے, سنیے, کھڑے ہو. بالکل اسی طرح سے لفظ اقرا ہے. پڑھیے, پھر ساتھ ہی پڑھنا کیسے, بسم ربی کا, اپنے رب کے نام سے. پہلی وحی میں علم کی بات ہے اور علم بھی وہ بسم ربی کا جس میں اللہ کا نام ہو. اس سے کون سا علم مراد ہوگا؟ آپ کہیں گے قرآن کا. تو قرآن تو اس وقت تھا بھی نہیں جب کہ دنیا بنی. یہ تو ابھی پہلی وحی ہے, ابھی تو قرآن کا وجود بھی نہیں ہے. اقرا بسم ربی کا کیا ہے؟ اور آپ دیکھیں اقرا بسم ربی کا سے لے کے من علق اور علم بالقلم تک جائیں تو اصل میں جو پہلا علم دیا گیا وہ اللہ نے اپنی پہچان کروائی. دوسری بات, انسان کی تخلیق. جو آپ میں سے سائنس پڑھی ہوئی بچی ہیں, ایمبریالوجی کی بنیاد ڈال دی اقرا بسم ربی کا, اپنے رب کے نام کے ساتھ پڑھیے. الذی خلق, جس نے پیدا کیا, خالق ہے وہ. خلق الانسان من علق, اس وقت کسی کو نہیں پتا تھا کہ انسان جمے ہوئے خون کے لوتھڑے سے پیدا ہوتا ہے. یعنی پہلی وحی میں دینی علم اور دنیاوی علم کو جمع کر دیا. اور تیسری بات یہ کہ قلم کی اہمیت. پہلی بات, یعنی اگر آپ سے کوئی پوچھے پہلی وحی کا پیغام کیا تھا, نمبر ایک اللہ کی پہچان, کون ہے رب, کیسا ہے وہ, کیا اس کی خوبیاں ہیں, کیا وہ آپ سے چاہتا ہے, آپ کو مجھے اپنے رب کے بارے میں کیسا تصور بنانا چاہیے. یہ ہے وہ جذبہ جس سے ساری عبادات پھوٹتی ہیں. اگر آپ کو اپنے رب کی پہچان نہیں ہے نا تو نماز بوجھ لگے گی. اور اس کی دلیل آپ کے بچے ہیں جن کو آپ اگر کہتے بھی نا نماز پڑھو تو وہ کہیں گے کیوں پڑھوں, میں نہیں پڑھتا, اللہ کی بڑائی نہیں ہے. فجر کے وقت آپ اٹھاتے ہیں, اٹھو, اذان کے اندر لفظ آتے ہیں الصلاۃ خیر من النوم. اذان میں اور اقامت میں کئی بار اللہ اکبر اللہ اکبر آتا ہے, پتہ ہی کوئی نہیں کون ہے وہ. آپ بیٹھی ہیں اور آپ کو ایک آواز آئے اور آپ اس آواز کو سن کر کانپ جائیں کہ وہ آپ کے کسی استاد کی آواز ہے, گھر کے کسی بزرگ کی, شہر کے کسی بڑے کی, آپ ایک دم نہ چاہتے ہوئے بھی کہیں گے جی, فوراً جواب دیں گے, جو بھی کام کر رہے ہوں گے چھوڑ دیں گے. ابا نے بلایا, اما نے بلایا, ساس نے بلایا, دادی نے بلایا. لیکن اگر یہ نہ ہو, آپ کو آواز آئی اور آپ کے کانوں نے سن کر پہچان لیا یہ گھر میں کپڑے دھونے والی خالہ کی آواز ہے, کیا آپ کا اس آواز پہ ایک ہی رسپانس ہوگا؟ آپ کہیں گے کیا بات ہے, ادھر آ کے بات کرو, बैठे रहेंगे? मैं क्यों उठूं? या कम से कम जो कर रहे हैं वो करते हुए फिर बाद में उठेंगे, बस इसको सामने रखिए। जब भी कोई हमें पुकारे तो हम उसकी पुकार से पहले ये देखते हैं कि पुकारने वाला कौन है। चलिए उस पुकार को बुलाने में कहिए आपको दावत मिलती है, दावत दे कौन रहा है इसको जानकर फिर आप उसकी दावत पे लब्बाई कहते हैं ना। आपका अपना प्यारा आपको किसी शादी की दावत पे, खाने की दावत पे बुलाए, कोई भी कि आइए हमारे घर खाइए, खाना खाइए, मोहब्बत है ना, तो आप खुशी खुशी जाएंगे। कोई इसके बरक्स ऐसा शख्स जिससे आपकी कोई अनबन है, कोई झगड़ा, कोई लड़ाई, कोई दिल खट्टा मीठा कड़वा नीला पीला, अब क्या करेंगे? नहीं जाएंगे। तो क्या पता चला, हम सिर्फ उन लोगों की दावत को कबूल करते हैं जिनको हम अपने से बड़ा समझते हैं, अहमियत देते हैं, उनकी इज्जत होती है, और साथ ही साथ एक और वजह भी होती है कि हमारा उनसे कोई मुफाद लगा हुआ है। जाएंगे तो ये फ़ायदा होगा, आज जाएंगे तो हमारे बच्चों के रिश्ते हो जाएंगे, अच्छा फलां बड़ा इंसान है वो अगर बुलाएगा तो हो सकता है वो मुझे कुछ फ़ायदा ही दे दे, है ना। तो क्या पता चला, हम उसकी दावत पे लब्बाई कहते हैं नंबर एक, जिसको बड़ा समझते हैं, जिसके हमारे दिल में इज्जत होती है, मोहब्बत करते हैं हम जिससे, और जिसके साथ हमारा ताल्लुक बहुत अच्छा होता है और कुछ फ़ायदे भी होते हैं। अब अल्लाह ताला पर लाइए, अस्सलातु खैरु मिनन नौम, हैया अलस्सला, हैया अलल फला। इस वक्त भी मस्जिदों से अजानों की आवाज़ें आप सुन रहे हैं। ये सारे लोग जो गलियों कोनों में फिर रहे हैं, दुकानों पे बैठे हैं, रिक्शे चला रहे हैं, टांगे चला रहे हैं, क्या उनको ये पुकार सुनाई दे रही है? तो क्या सब के रुख अब मस्जिद की तरफ हो जाएंगे? मस्जिद में बैठे हुए लोग नहीं आते नमाज पढ़ने, मस्जिद के हमसाये से कोई नहीं आता, मस्जिद के साथ कोई घर है जिसके अंदर कोई रहता है, मैंने देखा जिसको नहीं नमाज जमात से पढ़नी वो वहाँ से भी नहीं उठ के आता। वजह पहचान नहीं है, बिस्मी रब्बी का नहीं है। तो पहली बात, हम सब की ज़िंदगी का खुलासा क्या होना चाहिए, अपने बच्चों को सिखाना है, अपने मर्दों को, हर वो बंदा जो आपके ख्याल में नमाज नहीं पढ़ता, नेकी की तरफ नहीं आता, उसको कुरान पढ़ने का शौक़ नहीं है, आप उसको अल्लाह की पहचान दीजिए। दूसरी बात देखिए, इसमें इंसान की तख्लीक का तस्करा, खलक अल इंसान मिन अलक, ये क्यों है? दो चीज़ें होती हैं, पहली तो समझ गए आप, अल्लाह की बड़ाई, और दूसरी मैं छोटा, अल्लाह का बड़ा होना सबसे बड़ा, और मेरा छोटा होना बल्कि सबसे छोटा होना। जब तक ये यकीन नहीं होता इंसान अल्लाह की पुकार पे लब्बैक नहीं कहता। इसी बात को सूरत फातिहा में दिन में कई बार हम दोहराते हैं, इय्याका नाबुदु व इय्याका नस्तईन। इय्याका नाबुदु में क्या है, मैं सबसे छोटा हूँ, मैं बंदा हूँ, गुलाम हूँ, नौकर हूँ। सुबह और कोई आके खड़ा हो जाए जी हुक्म, आप कहते जी बंदा हाजिर, ड्राइवर हाजिर, माली बाबा हाजिर, गल करो जी, हुक्म करो। ये जो हमारे थोड़े थोड़े पैसों पे बेचारे लोग हमारे साथ लगे होते हैं ना अपनी ज़रूरतों के लिए, कभी उनके चेहरों पे आजिज़ी देखा करें, वो आपके हाथ ही देख रहे होते हैं कि इन हाथों से कुछ आप उनको दे दें, वो हमसे कुछ मांग रहे हैं कि नहीं, उम्मीदें लगाए बैठे होते हैं, हम उनको क्या देंगे, हमारे पास है भी क्या। लेकिन जिस बंदे को अल्लाह सुब्हाना ताला की पहचान हो जाती है ना, वो मंगता बन जाता है। दाता कौन? देने वाला। और देने वाला कौन? रब। और बंदा कौन? मंगता। फिर बंदा कहता है कि रब तेरे दर की मैं मंगती, तू दाता है मैं मंगने वाली। आप अपने आप को बड़ा समझें तो फिर दूसरे को बड़ा भी समझ लें तो आप उसकी बात नहीं मानते। जैसे दो बड़े एक जैसे, एक वजीर दूसरे वजीर को क्या समझता है, एक डॉक्टर दूसरे डॉक्टर को क्या समझेगा। तो इबादत कब होगी? जब अल्लाह को बड़ा भी समझेंगे और ख़ुद को छोटा भी समझेंगे। हम कितने को छोटे हैं भला? अभी सिर्फ ये लास्ट दो तीन हफ्ते के दौरान दो तीन ऐसी मौतें सुनने को मिली, खड़े खड़े गिर गए, बाथरूम में गए निकले ही नहीं, रात को बिस्तर पे सोए उठे ही नहीं, बाहर गए किसी ज़रूरत के तहत, यंग बच्चा, दो माँ की शादी, उसी दिन शादी को दो माह हुए, और घर से कुछ लेने के लिए बाहर गया और बाहर किसी ने गन पॉइंट पे फोन लेने की कोशिश की, रेजिस्टेंस हुई, मर गया, गोली लग गई। वो बीवी जो खुश थी कि आज हमारी शादी को 2 माह हो गए हैं, वो 2 माह की बेवा बन गई। नहीं पता ना, बंदा लाख खुराक खा ले, पुन छिन के पानी पी ले, वो कहते हैं ना लख खुराका खा लो, सेहत मिलनी है तो मिलनी है, मौत आनी है तो आनी है, बीमारी आनी है तो आनी है। तो हम सब अपने आप को आजिज समझें। कल दिन में जब कभी आपके घर में कोई काम करने के लिए खातून आए ना, बड़ी बाइज्जत होती हैं वो, क्योंकि हमारे यहाँ कहते सफाई करने वाली, उसकी इज्जत नहीं है, गंद डालने वालों की इज्जत है। यदि हमारा अजीब व गरीब कॉन्सेप्ट है, सफाई करने वाले को हम हल्का जानते हैं और गंद डालने वालों को हम बड़ा अहम समझते हैं, है ना? तो लेकिन ज़रा सा अपनी उस मासी या मेड या जो भी आप उसको खाला जी कहते हैं, बाजी कहते हैं ना, ज़रा सा उसके पोस्चर को देखिएगा, क्या जुर्रत है उसकी कि वो आपके आगे बोल सके। और आप क्या देती होंगी, 2-3 हज़ार रुपये एक काम के, सारा महीना आएगी वो आपके घर, 30 नहीं तो चले 25 दिन आएगी, एक छुट्टी भी दे दें अगर आप बड़ी बात कर लें, रोज़ ही उसने आपसे कोई डांट सुननी है। और अगर वो बेचारी ज़्यादा घरों में जाती है ना, पिछले घर से भी डांट खा के ही निकलेगी और अगले घर से भी डांट ही मिलनी है। पिछली बाजी ने कहना है अभी ये भी कर जाओ, और अगली ने कहना है फिर देर करके आई हो। और कभी कभी तो देखा गया कि सुबह की भूखी निकली, शाम तक भूखी होती है। क्यों? पिछली ने कहना है अगली से खा लेगी, और अगली ने कहना है पीछे से खा के आई होगी। क्या औकात होती है ऐसे बंदे की? 2-2.5 हज़ार रुपये के लिए एक बंदा आपकी इतनी बातें सुनता है। और आप अभी बाजार जाएं तो 2-2.5 हज़ार रुपये में मेरा ख्याल है कि आप शायद एक सूट ले आएंगी, 2-3 चीज़ें खाने की, कोई आटा चावल ले आएंगी, कोई कुछ 10 दिन का, ऐसे ना? यहाँ से आप जोहराबाद जाएं तो मेरे हाले 500-600 रुपये रिक्शा भी ले लेता होगा। क्या औकात है आज? तो क्या पता चला कि हमें अपनी औकात पहचाननी है। बच्चा दुनिया में आता है ना तो बड़ा मजबूर होता है, साइड भी नहीं ले सकता, जिसको कहते हैं पासा भी नहीं परत सकता। आहिस्ता आहिस्ता बच्चा ज़रा सम खुद मुख्तार होता है, और फिर एक वक्त आता है कि अल्लाह का शुक्र है अपनी ज़रूरियात खुद ही पूरी करने लग जाता, फिर तो हाथों में भी नहीं आता, फिर तो जवान बच्चों की शक्लें ही नहीं दिखती। लेकिन दुनिया में आते वक्त एक इंसान जितना मजबूर था ना अल्लाह के आगे, दुनिया से जाने तक उतना ही मजबूर है। अल्लाह सुब्हान तआला सूरह फातिर में फरमाते हैं, या अय्युहन नास अंतुमुल फुकरा, ए लोगो तुम फकीर हो, वल्लाहु वल गनीयुल हमीद, अल्लाह गनी यानी दौलतमंद, बेनियाज कह लीजिए, और हमीद तारीफें किया हुआ। तो हैरत की बात है कि जिस बंदे को दिन रात में हज़ारों बार अल्लाह की ज़रूरत पड़े, बंदा उसके एक हुक्म पे लब्बैक ना कहे, खाना काबा में जाकर तवाफ करने हज या उमरे के लिए होके भरे, और इधर मस्जिदों से आवाज़ें आती रहें और नमाज ना पढ़े, जमात छोड़ के घर में पढ़े। आपको बैतुल्ला में जाकर क्या मिलना है? आप गली की मस्जिद में नहीं गए, वहाँ जाकर रोज़े की जालियाँ चूमना चाहता है, मदीना में जाकर वापस भी ना आऊँ ये नातें पढ़ता है, और यहाँ नबी की सुन्नतें, नबी की हदीसें, नबी की बातें कानों से गुजरती हैं, ऊपर चली जाती हैं। इस वक्त हम अपनी कम्युनिटी को देखें, हम अपने मुसलमानों को देखें, क्यों हम जान के अनजान बने हैं, क्यों हमें एहसास ज़िया भी नहीं है, उसकी वजह क्या है कि हम इल्म नहीं जानते। तो तीसरी चीज़, अल्लमा बिल कलम, कलम के ज़रिए सिखाया, इल्म की रोशनी घर घर फैलाना, ये है आज हमारा गोल। हकीकत है कि हमारी कौम बड़ी अच्छी है, बस इसके हाथों में कलम देने की ज़रूरत है। पढ़े लिखे जो लोग होते हैं ना, वो शुस्ता दुनिया में एक दूसरे के लिए भी बड़े खुशी के ज़रिए बनते हैं, और अगर उनके पास अल्लाह ताला खैर की कोई बात भेज दे लेकिन इसके बरक्स अगर आप देखते हैं कि जो बंदा दुनिया का नहीं पढ़ा लिखा होता ना, कई दफ़ा वो दीन का भी ज़्यादा फ़ायदेमंद नहीं होता। तो इल्म क्या है? ये एक अजीम नेमत है जो इंसान को तहजीब सिखाती है, शराफत का सबक देती है। एक इंसान और जानवर में फ़र्क इल्म का है। आंखें इंसान की भी हैं, जानवर की भी हैं। जुबान कुत्ते की भी है, इंसान की भी है। कान बकरी के भी हैं, इंसान के भी हैं, है ना? फ़र्क किस बात का है? इंसान इल्म हासिल करता है। तो इल्म क्या है? इल्म इंसान को इज्जत और अजमत की दौलत से नवाजता है। इंसान के जहन को सही अकीदे पर चलने की रहनुमाई करता है। आप सब इस वक्त इल्म की मोहब्बत में आए हैं, मैं आप सबको अप्रिशिएट करती हूँ। अल्लाह ताला आप सबकी मुरादें पूरी करें, आपकी सारी मन्नतें पूरी करें। अल्लाह ताला आपको इस कुरान के इल्म के लिए चुन लें। अल्लाह ताला आपके दिलों को वो बर्तन बना दें जिसमें कुरान और हदीस का इल्म जाए और आपके अंदर एक खैर भर जाए। आपको क्या पता है कि इस वक्त आपने यहाँ आकर अपने लिए क्या फैसला किया है? बुखारी और मुस्लिम की रिवायत आप सबने बहुत दफ़ा सुनी होगी, हज़रत अबू हुरैरा इसके रावी हैं। अल्लाह के नबी ने फरमाया, जो शख्स इल्म की तलाश की राह पर चला, अल्लाह ताला इसके लिए जन्नत का रास्ता आसान फरमा देते हैं। आप इस वक्त ये गलियों में कूचों में से गुजर के नहीं आए, आप जन्नत के रास्ते ढूंढते हुए आए हैं। ज़ाहरी बात है, सुनेंगे तो अमल करेंगे ना। जो बंदा अल्लाह की बात सुनता नहीं वो डरता भी नहीं। इल्म हासिल करके आप अमल नहीं कर रहे ना, फिर भी आप उनसे अच्छे हैं जो इल्म ही नहीं हासिल करते। आज शैतान एक धोखा देता है, छोड़ो फलां इल्म लेकर भी अमल तो करता नहीं, और फिर जो इल्म ले लेते हैं उनकी छोटी छोटी बातों का नोट भी बड़ा किया जाता है। उनका एक बाल नजर आ रहा था तो आपका तो सारा सर ही खुला हुआ था। वो दाढ़ी रख के झूठ बोल रहे थे, है ना हमारा कॉन्सेप्ट? जो भी है, इल्म इंसान को अल्लाह की पहचान, तौहीद और फहम अता फरमाता है। आप अल्लाह ताला की कायनात को जब देखते हैं ना, तो आपको गौर व फिक्र करना आ जाता है। ये मेरे साथ क्यों हुआ? चलते चलते मेरा पाँव क्यों, इसने ठोकर क्यों खाई? और ये जो कलम, अगर इस वक्त भी आप में से कुछ साथी लिख रहे हैं ना, तो बड़े खुशबख्त हैं। कलम वो अल्लाह की नेमत है जिसके ज़रिए से इल्म नस्ल दर नस्ल फैलता है। और आप लोगों ने वो हदीस सुनी होगी कि अल्लाह ने सबसे पहले कलम बनाया अपने हाथ से, फिर उसको कहा उक्तुब, लिख, फिर वो लोगों की तकदीरें लिखता गया। आज आप कहाँ हैं, आपके कितने बच्चे हैं, आपने कल क्या करना है, तकदीर के कलम ने ये सब कुछ लिख दिया। तो लिखने की अहमियत को कभी भी कम ना समझें और बेहतरीन तरीके से उसको लेकर चलें। तो ज़रूरत इस बात की कि हम अपने अंदर इल्म की तलब और मोहब्बत पैदा करें। अब इल्म कितने होते हैं? बहुत सारी किस्मों को अगर छोटा करें ना, तो असल में दो तरह के इल्म हैं जो हमारी आज की दुनिया में आपको दिखते हैं। एक दुनियावी इल्म और एक दीन का इल्म। सुबह में हमारा एक कॉलेज में लेक्चर था, तो जितनी बच्चियाँ थी वहाँ 98% वो सिर्फ स्टूडेंट्स थी, स्टाफ और स्टूडेंट। बाहर के शायद चंद लोग थे, लेकिन भरा हुआ था। वो कौन बच्चियाँ जो उस कॉलेज में रोज़ साइंस, केमिस्ट्री, फिजिक्स, उर्दू, इंग्लिश पढ़ने आती हैं? आज अल्लाह ताला ने उनको कुरान का इल्म भी दिया, साथ दिया ना, तो वो दुनिया की तालीम थी। इस तरह आपके शहर में बहुत से मदरसे भी होंगे, वहाँ सारा दिन कुरान पढ़ा जाता है, कभी तजवीद, कभी ग्रामर, कभी ए बी सी डी सी, है ना? सवाल क्या है, कौन सा इल्म अच्छा है, कौन सा बुरा है? कितने लोग कहते हैं कि दुनियावी इल्म बेकार होता है, वो हैंड रेस करें। असल तो बस बच्चियों को कुरान सिखाना चाहिए, वो हाथ खड़ा करें। यानी असल इल्म कुरान का है, दुनिया का मत सिखाएं। अब मेरा सवाल है कि अगर आप बच्चियों को, या मैं अपने ऊपर ही लूँ, मैं दुनिया के स्कूलों में ना गई होती, कॉलेज यूनिवर्सिटी से मेरा कोई गुजर बसर ना होता, तो मैं ये उर्दू कैसे बोलती? मुझे विरासत के मसाइल समझने के लिए हिसाब किताब कैसे जोड़ना आता? नहीं आता ना। तो लिखिए, دونوں علم، دین کا علم اور دنیا کا علم لازم اور ملزوم ہے۔ میں اس کو ہمیشہ دو آنکھوں سے تشبیہ دیتی ہوں۔ یہ دیکھیں اس وقت میں اپنی دونوں آنکھوں سے دیکھ رہی ہوں نا، تو حالانکہ اب بہت سارے لوگ ہیں لیکن میں جدھر منہ کرتی ہوں مجھے اب سب دکھ رہے ہیں۔ اب میں ادھر سے آنکھ بند کر لوں تب مجھے اس لین کے سارے لوگ نہیں نظر آئیں گے، اور اگر ادھر سے بند کر لوں تو مجھے ادھر کے نہیں آ رہے۔ دونوں آنکھیں کھلی رکھیں نا تو آپ کو صحیح ویو دکھتا ہے۔ دین اور دنیا کا علم دو آنکھوں کی طرح، دونوں آنکھیں کھلی ہوں گی نا تو آپ اللہ کو بھی پا لیں گے، اللہ کی پہچان ہوگی۔ یعنی دینی علوم جب آپ پڑھیں گے نا، جس کو آپ قرآن، حدیث، اسلامی علوم، دینیات کہتے ہیں، تو آپ کو اللہ کی پہچان مل جائے گی انشاءاللہ۔ اور جب آپ دنیا کی چیزوں کو دیکھیں گے، مثلا سائنس پڑھتے ہیں، تو اس میں ایک چھوٹے بیکٹیریا اور وائرس سے لے کے بڑی بڑی چیزوں پہ غور و فکر ہوگا، تو اس سے پھر آپ کائنات اور مخلوق کو پہچانیں گے، اور دونوں پہ جب غور و فکر کریں گے تو آپ بہترین انسان بنیں گے۔ اور یہ سب اللہ کی نشانی ہے۔ آپ صبح فجر سے پہلے جب اٹھتے ہوں گے تو کیا پڑھتے ہیں سب سے پہلے؟ ایک تو اٹھتے ہی دعا مانگتے ہوں گے نا، الحمدللہ الذی احیانا بعدما ماتنا والیہ النشور۔ لیکن اس کے فوراً بعد نبی صلی اللہ علیہ وسلم کیا پڑھتے تھے پتہ تو ہوگا نا؟ سورۃ آل عمران کا آخری 10 آیتیں، 190 سے لے کے 200 تک۔ ان آیات میں کیا آتا ہے؟ الذین یذکرون اللہ قیاما وقعودا وعلی جنوبہم ویتفکرون فی خلق السماوات والارض ربنا ما خلقت هذا باطلا۔ جو اٹھتے، بیٹھتے اور لیٹتے ہر حال میں اللہ کو یاد کرتے ہیں، اور آسمان و زمین کی پیدائش میں غور و فکر کرتے ہیں، پھر وہ بے اختیار بول اٹھتے ہیں، پروردگار یہ سب کچھ تو نے بے مقصد یعنی فضول میں پیدا نہیں کیا، اور تو پاک ہے اس بات سے کہ کوئی کام عبث کرے، یعنی بے مقصد، پرپز لیس، بس اے رب ہمیں دوزخ کے عذاب سے بچا لے۔ کیا پتہ چلا؟ کہ صبح اٹھتے ہی سب سے پہلا کام غور و فکر، مخلوق پہ غور و فکر کرتے کرتے خالق کی پہچان ہو جائے۔ بندہ مومن سورج کو دیکھے، چاند کو دیکھے، ستاروں کو دیکھے یا زمین پہ چیزوں کو دیکھے، ہر چیز کے بعد کہتا ہے حضرت ابراہیم نے کیا کیا تھا مشاہدہ حق۔ سورۃ الانعام میں آپ پڑھتے ہوں گے، حضرت ابراہیم کو اللہ نے کچھ نشانیاں دکھائیں، وَقَذَلِكَ نُورِيَا، ہم نے دکھائی نشانیاں ابراہیم کو، پھر سورج کو دیکھا کہا حاضر ربی، پھر چاند کو دیکھا حاضر ربی، پہلے چاند دیکھا پھر سورج دیکھا، ستارے دیکھے نا، تو غور و فکر کے بعد وہ اللہ تعالیٰ تک پہنچ گیا۔ آج ہم سب کو شیطان نے اتنا مصروف کر دیا چھوٹی چھوٹی چیزوں میں۔ کچھ لوگوں کو اپنی زندگی کے مسائل اتنا بزی کر دیتے ہیں، کہتے ہیں علم حاصل کرنے کا وقت ہی نہیں ہے، کھپائیاں ہی لگی ہوئی ہیں۔ کسی کو بچے مل گئے، چھوٹے چھوٹے بچے ہیں، اور جو جوانی کی عمر خوبصورت تھی وہ ہم صرف دنیا کے علم کو دینے چلے گئے۔ دین اور دنیا کا علم ساتھ ساتھ، اس کو اپنی زندگی کا خلاصہ بنائیں۔ آپ 3 یا 4 سال کے بچے کو اسکول بھیجتے ہیں نا، ایسے اسکولوں میں بھیجئے جہاں ساتھ ہی ساتھ ان کو دین کی تعلیم بھی ملے۔ اب تو الحمدللہ کسی حد تک گورنمنٹ کی تحت قرآن کی تعلیم کو سلیبس میں انکلیوڈ کیا گیا نا، انشاءاللہ اس سلسلے کو مزید بڑھائیں گے، ہمارے ملکوں کی حالت بدل جائے گی۔ ٹھیک ہے، سورۃ النام کی آیت 97 میں اللہ سبحانہ وتعالیٰ فرماتے ہیں، بہو الذی جعل لکم النجوم لتهتدوا بها فی ظلمات البر والبحر قد فصلنا الآیات لقوم یعلمون۔ اور وہی ہے جس نے تمہارے لیے ستاروں کو صحرا اور سمندر کی تاریکیوں میں راستہ معلوم کرنے کا ذریعہ بنا دیا۔ دیکھو ہم نے نشانیاں کھول کر بیان کر دی ان لوگوں کے لیے جو علم رکھتے ہیں۔ کائنات میں غور و فکر، خاص طور پہ یہاں ستاروں سے راستہ پانا، یہ کیا ہے؟ ایک تو آپ دیکھتے ہیں کہ ہوائی جہاز ستاروں کی روشنیوں میں چل رہے ہوتے ہیں، مختلف سمتیں ہوتی ہیں، بحری جہاز بھی ایون ستاروں کو دیکھ کر راستہ پاتے ہیں، لیکن آج ہم دنیا کے سٹارز کو دیکھ کر راستہ کھو جاتے ہیں۔ آج ہماری نسل کدھر گئی؟ چند دن پہلے ایک ماں نے اپنے بچے کا جنون بتایا کہ کسی سنگر کے جوتے لے آیا ٹوٹے ہوئے، और उसको अपने बेड के साथ रख के सोता है, कहता है मुझे इसमें से उसकी खुशबू आती है, टूटे हुए जूते, मोहब्बत है उसको उससे। वो उसको अगर किसी शीशे के केस में फ्रेम करा के रख ले तो उसको लगेगा कि वो महबूब मेरा मेरे पास ही है, और अगर बेचेगा तो कई हज़ारों के वो जूते बिक जाएंगे क्योंकि एक मशहूर सिंगर के जूते हैं। हमारे बच्चे किन स्टार्स के पीछे खो गए? आपने बचपन से एक वो अखबारों में सफ़ा देखा होगा, फिल्मी सितारे, स्टार्स, आसमानों के सितारे रास्ता दिखाते हैं, दुनिया के स्टार्स रास्ता भुलाते हैं। आज हमारी नस्ल किधर खो रही है? इल्ला माशाल्लाह। हम किसी कॉलेज में थे तो उनके प्रिंसिपल हमें बता रहे थे कि हाल ये है, अमूमियत की बात करती हूँ, हर एक तरह नहीं होगा, वो कहते हैं 80% बच्चे हमारे स्कूलों के, कॉलेजों के ऑफ कोर्स, घर से ये बता कर आते हैं कि हम कॉलेज जा रहे हैं और वो कॉलेज आते नहीं है, या आके निकल जाते हैं, कभी बाजारों में, कभी लड़कियों के पीछे, कभी कहीं कहीं पाए जाते हैं। खुद वो कहते हैं मैं खुद उनको इकट्ठा कर करके बाहर से लाता हूँ, और घर में जब माँ बाप से पूछेंगे तो माँ बाप कहेंगे वो स्कूल गया, यूनिफॉर्म भी पहनना होता है, और कॉलेज आवर्स में वो इधर उधर भटक रहे हैं। हमें अपनी नस्ल का फिक्र नहीं है, तरबिया नहीं, तज़किया नहीं है, स्कूलों में आकर, कॉलेजेस में आके वहाँ की चीज़ों को इधर उधर करना। मैं अक्सर सोचती हूँ कि किस जगह से हम शुरू करें, गंदगी इतनी है, सफाई शुरू करें तो कहाँ से करें, दिल में आता है सवाल। हर दर्द रखने वाला अपने मुल्क से मोहब्बत करता है, और हम जैसे लोग जो बाहर के मुल्कों में रहते हैं ना, उनको फिर अपने मुल्कों से ज़्यादा ही मोहब्बत हो जाती है, दूर जो होते हैं मोहब्बत में हम आते हैं हज़ारों के लाखों का टिकट ले लेकर, फिर जब हम अपने मुल्क की ये कैफियत देखते हैं, झूठ भी है, रिश्वत भी है, गंदगी भी है, बेमकसदियत भी है, टूटा फूटापन भी है, हम अमीर हैं, हमारा मुल्क गरीब है, हमारे घर बड़े बड़े माशाल्लाह हवेलियों जैसे, हमारी सड़कें टूटी हुई हैं, हमारे घर साफ सुथरे, हमारे बाहर की जगहों पे गंदगी है, तो वजह क्या है? शऊर की कमी है। दीन वाला हो या दुनिया वाला, बाशऊर होता है, होना भी चाहिए। मैं अगर अपना घर साफ करने के साथ अपने घर के बाहर उतना हिस्सा गली का जो मेरी चार दीवारी के साथ है, मैं उसको साफ कर लूँ, ये साथ वाले मेरे हमसाए अपने घर के साथ अपनी गली साफ कर लें, इधर वाले भी कर लें, मुझे बताइए कि क्या हमारे मुल्कों में ज़रा सी भी गंदगी रहेगी? इतनी मिट्टी है बाहर, पानी हर एक के घर में होता है, हम सिर्फ टूटी के साथ पाइप लगाकर अपने घर के बाहर की गली को बस रोक लें, पानी डाल दें, अपने घर के बाहर के हिस्से को हम कुछ घास फूस लगाकर हरा कर लें, अपने हिस्से की सड़क को झाड़ू से, अपनी मासी से सफाई कराकर 500 रुपये उसको महीने के ज़्यादा दे दें, क्या ये मुमकिन नहीं है? आप कहते हैं ना अपनी मदद आप, अपनी मदद आप के तहत क्या हम अपने मुल्कों को, गलियों को साफ नहीं कर सकते? आप देखेंगे तो सियासतदानों को बुरा कहते हैं हम, वो खा गया, वो लूट गया, वो ये कर गया, उनको अपने खजाने भरने, करने दीजिए, आपका क्या गया? आप जो खुद कर सकते हैं वो क्यों नहीं करते? अगर मैं अपने घर की गंदगी देखती ही रहूं और उसको साफ नहीं करूंगी तो मुझे बताइए कि कल क्या फ़ायदा होगा? तो जब इंसान कुरान पे गौर करता है ना, तो उसके अंदर एक तीसरी आँख खुल जाती है, फिर वो हर लिहाज से देखता है, और कहाँ फिर तालीमी इदारों में गंदगी हो, बेतरतीबी हो, भोंडापन हो। आज हम दुनिया के इल्म को तो किसी हद तक एक स्टैंडर्ड पे लेते हैं, दीन का इल्म जहाँ है, हॉस्टल्स को देखिए, मदरसों को देखिए, अल्लाह की बना इल्ला माशाल्लाह। दीनदार और गंदा हो, ये नहीं हो सकता, वो दीनदारी नहीं है, पक्की बात है। दीनदार हो और उसको पता ही नहीं है मैंने क्या बात करनी है और क्या नहीं करनी, वो दीनदार नहीं है, वो बेश है, बस उसने किताबों का बोझ रखा हुआ है। तो क्या पता चला, अल्लाह सुबहाना ताला ने इस कायनात को बनाया, ये कुरान अगर अल्लाह का कौल है, क्योंकि अल्लाह कुरान में खुद कहते हैं बल हुआ कलाम अल्लाह, तो कायनात उसका फेल है, यानी अल्लाह का कौल वही है और अल्लाह का फेल कायनात है, और उसके कौल और फेल में तजाद नहीं है। अल्लाह का अमल दुनियावी इल्म है तो इसका कौल दीनी इल्म है, तो लिहाजा खुद को दीन और दुनिया के इल्म से रोशनास कीजिए। اللہ سبحانہ وتعالیٰ قول و فعل کے تضاد کے بغیر آپ کو مجھے کیا کہتا ہے؟ دنیا میں آنے کا مقصد تو سمجھو. آپ نے سبھی نے تقریباً قرآن پاک میں آدم اور حوا کا قصہ پڑھا ہوگا نا, بالکل چوتھے رکوع میں شروع ہو جاتا ہے سورۃ بقرہ میں بھی. وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِيفَةً, اور جب اللہ نے فرشتوں سے کہا کہ میں زمین میں خلیفہ بنانے والا ہوں, پھر ان کے کچھ کوشچنس تھے, قَالُوا أَتَجْعَلُ فِيهَا مَن يُفْسِدُ فِيهَا وَيَسْفِكُ الدِّمَاء وَنَحْنُ نُقَدِّسُ لَكَ. فرشتوں کا یہ سارا قول و فعل, یہ ساری چیزوں کو ذکر کرنے کے بعد اللہ نے کیا فرمایا؟ وَعَلَّمَ آدَمَ الْأَسْمَاء كُلَّهَا, پھر اللہ نے آدم علیہ السلام کو سارے نام سکھا دیے, دنیاوی علوم جو ان کی زندگی کی ضرورت تھی. لیکن ابھی دینی علم نہیں ملا تھا, ابھی دنیا کی تعلیم, کرسی میں ستارے سورج چاند جو دنیا میں ضرورت کی چیزیں تھیں. اور اسی علم کے تحت وہ افضل ٹھہرائے گئے, جنت میں بھیج دیے گئے. فرشتے ان چیزوں کے نام نہیں بتا سکے جو آدم علیہ السلام بتا چکے. اللہ تعالیٰ نے آدم, حوا ان کی بیوی اور ابلیس کو جنت میں بھیج دیا. اب جب وہ اس جنت میں بھیجے گئے, ساری جنت حلال قرار دی, ایک درخت حرام تھا, شجر ممنوع. کیا کہا تھا اللہ تعالیٰ نے؟ کھاؤ اور پیو رغدن, خوشی سے جتنا کھانا ہے کھاؤ, تاکہ ولا تقربہ حاضی شجر, اس درخت کے قریب نہ آنا, فتکون من الظالمین, ورنہ ظالم ہو جاؤ گے. اب ساتھ ہی ابلیس تھا جس نے ورغلانے کی کوشش کی. اور جب اللہ تعالیٰ نے آدم علیہ السلام کو یہ بات کہی, قال یا آدم انبئہم بأسمائہم فلما انبأہم بأسمائہم قال الم اقل لکم انی اعلم غیب السماوات والارض واعلم ما تبدون وما کنتم تکتمون. یعنی جب اللہ نے آدم علیہ السلام سے کہا کہ ذرا ان سب کو ان چیزوں کے نام تو بتاؤ, اور آدم علیہ السلام نے بتا دیا, تو اللہ تعالیٰ نے کہا دیکھا, میں تو وہ جانتا ہوں جو تم نہیں جانتے, اور غیب اور آسمان و زمین کے سارے بھی جانتا ہوں. کیا پتا تھا اللہ کو جو فرشتوں کو نہیں پتا تھا؟ اللہ کو یہ پتا تھا کہ آدم علیہ السلام دنیاوی علم پا کر جنت میں تو بھیج دیے جائیں گے, لیکن وہاں بھی شیطان کے وسوسوں سے نہیں بچ سکیں گے. ابلیس نے فوسوس لہما, دونوں کے دلوں میں وسوسے ڈالے. سورہ بقرہ کے ساتھ اگر آپ سورۃ الاعراف کی آیتیں کھول لیں تو آپ کو اور بھی سمجھ آ جائے گا. معلوم کیا ہوا؟ کہ صرف دنیا کا علم حاصل کرنا کافی نہیں ہے. آج آپ دیکھیے, ہزاروں بچے اس شہر میں سکولوں اور کالجوں میں جا رہے ہیں. پورے پاکستان کی آبادی کا بیشتر حصہ اسکول کالجز میں جاتا ہے. چلے پرائمری زیادہ نے کی ہوگی, پھر کچھ مڈل تک پہنچے, کچھ ہائی اسکول تک پہنچے, لیکن کیا وجہ ہے؟ چوریاں بھی ہو رہی ہیں, آپ کی چیزیں آپ کے گھر میں محفوظ نہیں ہیں, لڑکیاں باہر جاتی ہیں تو لڑکوں کی نظروں سے محفوظ نہیں ہیں. کیا وجہ؟ آپ صرف پانچ چیزیں اس انگلیوں پہ اور پانچ اس پہ گنی ہیں. آپ کے اس ملک کے مسائل کیا ہیں, مشکلات کیا ہیں, آپ خود گن لیجیے, میں کیا کہوں. آپ ان دس کے دس کو دیکھیے تو اس کی ایک ہی وجہ ہے کہ ہماری قوم پڑھی لکھی نہیں ہے, ان لٹرڈ ہے. نبی صلی اللہ علیہ وسلم جس معاشرے میں بھیجے گئے تھے نا, وہاں بدو تھے. بدو آج کے دور میں دیہاتی کو سمجھے, کوڑے چٹے ان پڑھ چرواہے, صحراؤں میں بکریاں چرانے والے. لیکن تھوڑے ہی سالوں میں نبی صلی اللہ علیہ وسلم کی تعلیمات کی روشنی میں وہ امام بن گئے. جیسے اللہ نے ہمارے باپ حضرت آدم علیہ السلام کو خلیفہ بنا کر دنیا میں بھیجا تھا نا, اسی طرح نبی صلی اللہ علیہ وسلم کی تعلیمات کے ذریعے آپ کے دور کے لوگ امام بن گئے. جیسے حضرت ابراہیم کو اللہ تعالیٰ نے کہا تھا, انی جاعلک للناس اماما. جب جنت میں پھل چکھنے کی وجہ سے آدم علیہ السلام پر اللہ تعالیٰ کی ناراضگی ظاہر ہوئی اور جنت کا شاہی لباس اتر گیا, تو آدم علیہ السلام کو احساس ہوا, اوہو میں تو غلطی کر گیا. اللہ نے کہا, جائیے, قل نخبت منہا جمیعا فإما یأتینکم منی ہدًا فمن تبی یا خدا یا فلا خوف علیہم ولا هم یحزنون. پھر جب میری طرف سے کوئی ہدایت تمہارے پاس پہنچے تو جو لوگ میری ہدایت کی پیروی کریں گے ان کو کوئی خوف اور غم نہیں ہوگا. کیا پتہ چلا؟ علم وحی کے بغیر نبی بھی آدم علیہ السلام بھی شیطان سے نہیں بچ سکے. آج ہماری نسلیں, ہمارے بچے, بیٹے, بیٹیاں قرآن کی شعوری تعلیم لیے بغیر شیطان کے شر سے نہیں بچیں گے. قرآن جو ہے نا, یہ آپ کے اندر کی خوبیوں کو نکالتا ہے. ہم جب قرآن پاک نہیں پڑھتے نا تو ایسے ہی ہے جیسے کسی کے پاس ایک بہت خوبصورت سا باکس ہے اور اس کے اندر قیمتی چیزیں ہیں پر اس کو پتہ ہی نہیں ہے کہ اس میں قیمتی چیزیں ہیں. جیسے وہ کہا نا کہ ایک عورت تھی تو سڑک پہ بھیک مانگ رہی تھی, تو کسی نے اس کو پوچھا کہ اماں تم بھیک کیوں مانگ رہی ہو, تمہارے بچے کدھر ہیں؟ کہتی ایک بچہ تھا باہر چلا گیا. کہ کہنے لگے تو تمہیں وہ وہاں سے پیسے نہیں بھیجتا؟ کہنے لگی نا آج تک ایک پیسہ نہیں بھیجا. ہاں ویسے ہر مہینے ایک خط بھیجتے, اس میں کوئی رنگ برنگے کاغذ کے ٹکڑے ہوتے ہیں. کہا مجھے لے چلو. وہ اس اماں کو لے کے اس کے گھر پہ گئے نا تو دیکھا دیوار کے ساتھ نا اس نے مختلف کاغذ کے ٹکڑے جو چیکس تھے یا وہ دوسرے ملک کی کرنسی تھی وہ چپکائی بھی تھی. کہا اماں یہ کیا؟ کہتی میرا بیٹا مجھے ہر مہینے خط بھیجتا, اس میں یہ ایک ایسی کوئی رنگ برنگا کاغذ ہوتا ہے تو میں محبت میں نا اس کو دیوار کے ساتھ چپکا دیتی ہوں. کہا اماں تمہیں پتہ یہ تو پیسے ہیں, یہ تو باہر کے پیسے ہیں. کہتی اچھا مجھے تو نہیں پتہ. وہ بھیک مانگ رہی ہے اور اس کے گھر میں نوٹ پڑے ہوئے ہیں, ہو سکتا ہے ایکسپائر بھی ہو گئے ہوں. کیا آج ہمارا یہ حال نہیں ہے؟ قرآن جیسی دولت آج ہمارے گھر میں ہے لیکن ہمیں نہیں پتہ چلتا. ضرورت اس بات ہے کہ اس کتاب کو تھام لیجئے. وَمَنْ يَعْتَصِمْ بِاللَّهِ فَقَدْ هُدِيَ إِلَى صِرَاطٍ مُسْتَقِيمٍ. جو اللہ کا دامن مضبوطی سے تھام لے گا وہ ضرور راہ راست پائے گا. اللہ قرآن کے بارے میں کہتا ہے وَاعْتَصِمُوا بِحَبْلِ اللَّهِ جَمِيعًا, اللہ کی رسی کو مضبوطی سے تھام لو. تو جب تک دنیاوی علم کے ساتھ اللہ تعالیٰ کی ہدایت کے ساتھ نہیں جڑیں گے ہم خطرے میں ہیں. آپ دیکھیے کہ دنیاوی علم حاصل کرنے والے اکثر لوگ دینی علم نہیں لینا چاہتے. یا آپ بچیاں جو وائٹ ڈریسز میں اس وقت, مجھے یقین ہے کہ آپ قرآن کورس کی اسٹوڈنٹس ہیں, اگر آپ صرف دنیا کی تعلیم لے رہی ہوتی تو آپ کو قرآن کی قدر تھی؟ آج صبح کے ایک گھنٹے کے لیکچر کے بعد جو کچھ وہاں تھوڑی دیر رہنے کے بعد بچیوں کے ایکسپریشنز اور فیلنگس دی, ہر بچی کے ذہن پہ اور چہرے پہ اور آنکھوں پہ بس ایک ہی بات تھی کہ قرآن میں یہ کچھ بھی ہے. عام سمپل بات تھی, کوئی بہت انٹلیکچوئل بات بھی نہیں کی. لیکن ہماری بچیاں, ان کو پتہ ہی نہیں کہ قرآن میں یہ کچھ بھی ہے. آج ہم نے یہ دونوں علوم الگ کر دیے, اس کی وجہ سے پولرائزیشن ہو گئی. کچھ صرف دیندار, کچھ صرف دنیا دار. اور دنیا دار اسکولوں میں کانسرٹس بھی ہوں گے, میلے ٹھیلے بھی ہوں گے, رسم و رواج اور عجیب و غریب چیزیں. بچیاں فیشن اور جو کچھ ہے وہاں سے سیکھ کے آئیں گی. لڑکے جو آزادی کالجوں میں استعمال کر لیتے ہیں وہ پھر ساری زندگی کبھی کبھی انسان کو رلاتی ہے. اور دینی علم والے مدرسوں میں کبھی چلے جائیں وہ کہتے ہیں ہم نے دنیا کا علم نہیں لینا. دونوں ہی غلط ہے. صرف دنیاوی علم لے کر دنیاوی ترقی مل سکتی ہے لیکن اخلاقی برائیاں دور نہیں ہوتی, فائدے سے زیادہ بربادی ہے. آج میڈیا کو دیکھ لیجئے, یا پڑھے لکھے ہونے کے شوق نے ہمیں جو ماڈرن کرنے کا ایک احساس دے دیا ہے, ہم اپنے بھی نہیں رہے. وہ کہتے ہیں نا کوا چلا ہنس کی چال, اپنی بھی بھول گیا. آج ہماری بچیاں جو کپڑے پہنتی ہیں روڈز میں سے جب گزرتی ہیں, سچ بتائیے کیا وہ مسلمان بچیاں لگتی ہیں؟ ٹائٹ پجامے, ٹخنے ننگے, چوکس کھلے ہوئے, ٹانگیں دکھ رہی ہیں, پجاموں کے اندر سے آرگنزا لگی, نیٹ لگی, سوراخوں والے کپڑے پہننا. کیا آپ نے کبھی اپنی جوانی میں یہ پہنے تھے؟ آج کی بیٹی, پوتی, نواسی جو کپڑے پہنتی ہے کیا آپ نانیاں اور دادیاں پہنتی تھیں؟ نہیں پہنتے تھے. ہماری نانی تو ایسے کپڑے نہیں پہنتی تھی. ہمارا ڈریس کوڈ خراب ہو گیا. کس نے خراب کیا آپ کو پتا؟ یہ چھوٹی چھوٹی اسکرینوں نے. پہلے بھی عورتیں نمائش کرتی تھیں, सिनेमा हॉल में जाओ, बड़ी सी स्क्रीन के ऊपर एक नाचती फुदकती हीरोइन थी, पर उसको कौन देखता था जो टिकट खर्च करके फिल्म देखने जाता था। फिर आहिस्ता आहिस्ता स्क्रीनें छोटी हो गई, टीवी के नाम पे घरों में छोटे छोटे सिनेमे खुल गए, उसमें भी एक ख़ास हद तक की ख़राब चीज़ें दिखती थी। ख़राब चीज़ें बच्चों के वक्त में तो लगती भी नहीं थी, वो तो कोई रात को छुपा के ये बच्चों के देखने की फिल्म नहीं है, हैं? आज मैं कहती हूँ राह चलती एक लड़की या एक औरत, हर मर्द जो बेचारा मजदूरी करने निकला, वो बेचारा जो मस्जिद में नमाज पढ़ने जा रहा है, वो जो रिक्शा चला रहा है, उसको गुनाहगार करती है एक औरत। किस चीज़ ने हमारी ओढ़नियाँ छीन ली हमसे, कभी आपने सोचा क्या हो गया हमें? कोई हम बाहर की दुनिया में से निकले हुए ऐसे लोग हैं जिन्होंने कभी कुरान और नमाज रोज़े की बात ही नहीं सुनी? आज क्यों अच्छे बुरे की तमीज़ नहीं रही? इसलिए कि इल्म हिदायत नहीं है और वो बहुत ज़रूरी है। यही है वो इल्म के जिसके ज़रिए अखलाकी इकदार बुलंद होती हैं और इसी के ज़रिए से किसी चीज़ की हकीकत और उसके मकसद को समझने में मदद मिलती है। अल्लाह ने औरत को हुस्न दिया, किसी मकसद से दिया, नई नस्ल को चलाने के लिए, एक शादीशुदा ज़िंदगी को कामयाब बनाने के लिए औरत में कशिश डाली मर्द में, और मर्द में कशिश डाली औरत को, बालिग हो जाए शादी कर दो, औरत मर्द अपने आप को मुतमईन कर लें जैसे भी अल्लाह ने उनको हलाल पाबंदियाँ दी हैं। आप गैरों को क्यों खुश करते हैं? आज हम इस जगह बैठकर एक चीज़ करेंगे, अपना, अपनी बेटियों का, अपनी बहुओं का, और अगर आप में से कुछ बड़ी उम्र की ख़वातीन हैं तो पोतियाँ और नवासियाँ, बस बाकियों को छोड़ दें, बहनों की बेटियाँ भाइयों की आप छोड़ दें, वो खुद देखें। आप अपनी बेटी, अपनी पोती, अपनी नवासी और अपने आप को देखिए कि हमारा रंग ढंग बदल रहा कि नहीं। देखिए, एक बहुत अल्ट्रा मॉड औरत नुमाइश करती है जिस्म की, वो कोई कैटवॉक करके लोगों को अपना जिस्म दिखाए, वो मॉडलिंग करे, वो सोशल मीडिया पे, या बड़े बड़े वो हाथ से बने हुए फ्रेम है जो फिल्मों के एडवर्टाइजमेंट टांगों के पीछे हैं, वो बहुत कम है। लेकिन एक अनपढ़ औरत भी अपने जिस्म की नुमाइश करती है। अनपढ़ लोग इस जज्बे से खाली होते हुए भी बेपर्दगी में जब बाहर निकलेंगे तो कितनों की नजरें पड़ेंगी। और फिर एक पढ़ी लिखी बच्ची, शऊर वाली बच्ची, जब जिस्म पे ऐसा कपड़ा पहनती है जिससे उसका जिस्म झलकता है, कितने मर्द उसको देखते होंगे। देखिए, बात तो हया वाली है लेकिन देखने की ज़रूरत है। आज से एक नियत कीजिए, जब मैंने घर से निकलना है ना, स्कूल के लिए, कॉलेज के लिए, बाजार के लिए, शादी में जाने के लिए, मेहंदी उपटन में जाने के लिए, सर से पांव तक मैंने अपने आप को आईने में देखना है, मैं कैसी लग रही हूँ। दूसरों से तो पूछ ही रहे होते हैं ना मैं कैसी लग रही हूँ, खुद से भी पूछिए, फिर अल्लाह से कि अल्लाह ताला मैं ठीक लग रही हूँ, मुझे इसी हाल हुलिये में मर्दों में से गुजर के जाना चाहिए। देखिए, पहनना ओढ़ना औरत का हक है, अल्लाह मना तो नहीं करता, जो मर्जी पहने, जो रंग जो पहने, जैसा कपड़ा पहने, लेकिन ये तो देखें कि हमें देखेगा कौन। आपके घर में अपने शौहर की मौजूदगी में जो आपकी आराइश और ज़िबाइश हो सकती है या घर की औरतों के साथ हो सकती है, क्या वही आपके ड्राइवर के सामने भी होनी चाहिए? वही आपकी गली में से इस गुजरते हुए भी होनी चाहिए? और टांगे में आप बैठे हैं और पीछे से जितने घोड़े टांगे रेड़े वाले हैं वो आपको देख रहे हैं। चंद दिन पहले हम किसी जगह थे, मेरा ले लास्ट ट्रिप में जोहराबाद है, तो हमारी गाड़ी के सामने एक रिक्शा था। अब मैं आपको सिर्फ समझाने लगी हूँ, मुझे पता भी नहीं वो बेचारी कौन थी, उसने टीका तक लगाया हुआ था, मुझे नहीं पता और भी क्या क्या पहनना होगा, दुपट्टा लिया हुआ था, ये स्कार्फ टाइप कुछ ऐसे था, लेकिन मेकअप, माथे पे टिक्का और भी बुंदे भी दिख रहे थे। मैंने देखा तो क्या वो पिछली गाड़ी के ड्राइवर ने नहीं देखा होगा? अगर उसने टिक्का लगाने लगाए, वहां जाके लगा ले। इतने लोगों को, और जिनको पता भी नहीं बेचारों को, किनको दिखा रही है उसको नहीं पता, शौर ही नहीं है और क्या, गर्मी भी, टिक्का भी खराब होगा, कपड़े भी खराब, मेकअप भी, वहां जाके लगा ले। शादी हॉल में बना होता है एक साइड पे रूम, आप वहां जाइए, अच्छे तरीके से अपने आप को साफ सुथरा करके बाहर आइए, शऊर नहीं है। और याद रखिए कि इल्म अंबिया की विरासत है। इमाम बुखारी ने एक बाब बांधा है कि जिसमें कहा कि इल्म अंबिया कराम की विरासत है, और अंबिया कराम के वारिस जो है ना वो अहले इल्म है। जिसको इल्म मिल गया उसने एक बहुत बड़ा हिस्सा लिया, और जो आदमी इल्म की तलाश में किसी राह पे चलता है अल्लाह ताला उसके लिए जन्नत का रास्ता आसान करते हैं। इल्म का दौर दौरा बहुत है, और आज हमारे कॉलेज और यूनिवर्सिटीज़, माजरत के साथ कहूँगी, दुनियावी इल्म देने के नाम पर हमारी बच्चियों और बच्चों को खुद सर बना रहे हैं, क्योंकि वो समझते हैं कि ट्रेंड्स है। आज हम बेहतरीन साइंसी दौर से गुजर रहे हैं, टेक्नोलॉजी में रोज बरोज इजाफा हो रहा है। आपके हाथों में फोन में नेट है, आज से 20 साल पहले नहीं था, 10 साल पहले भी नहीं था। एक एक नहीं, दो दो सिम्स हैं आपके पास, दो दो सिम वाले फोन हैं आपके पास। एक कॉल करें आप कहाँ दुनिया के किसी कोने में बैठे बंदे को मिलें। एक वक्त था कि 3 मिनट की कॉल होती थी लॉन्ग डिस्टेंस, अगर जहराबाद से आपने लाहौर या सियालकोट कॉल करनी होती होगी तो 3 मिनट की कॉल थी। बाहर के मुल्क में तो कई 100 की उस वक्त 3 मिनट कॉल होती थी, और वो भी बीच में वो जो ऑपरेटर है वो बोल रहा होता था, पता होता था सुन रहे हैं, तो गुना भी कम था। आज सारी रात बातें करें, ये फ़ोन है छोटा सा, किसी लड़के से दोस्ती हुई जिससे मर्जी बातें करें, कौन रोक, सारी रात बातें करें, हाँ ताकि फरिश्ते भी ना सोएं, हम उनके साथ अपने आप को रिलेट करें। तो आज हम बदल गए, हम इस टेक्नोलॉजी का अच्छा नहीं बुरा इस्तेमाल करें। और अफसोस के साथ बताऊं, पाकिस्तान और किसी चीज़ में आगे है कि नहीं है, लेकिन सोशल मीडिया का इस्तेमाल, फिगर ऑफ इनफैक्ट्स है, फेसबुक दुनिया में सबसे ज़्यादा जिन मुल्कों में देखी सुनी जाती है वो पाकिस्तान है। बुरी बात नहीं है, कर क्या रहे हो, घरों का सुकून ख़त्म, एक दूसरे से मोहब्बत की कमी, शक है, शादीशुदा जोड़े एक दूसरे पे शक करते हैं, बीवी को शक है ये मियाँ साहब किसके साथ मुस्कुरा रहे हैं इतना, ये फ़ोन को लॉक क्यों लगे हुए हैं, ये पासवर्ड क्या बला होती है, छोटे छोटे बच्चों ने पासवर्ड लगाए होते हैं। हम देखते हैं कि दुनियावी इल्म जितना फैलता जा रहा है इंसानी इकदार में उतनी ही डिक्लाइन और तनजली आ रही है। वजह क्या है कि हम दुनिया की चीज़ों को भी सही इस्तेमाल नहीं कर रहे। बच्चे को छुरी क्यों नहीं देती माँ, कि उसको पता नहीं है छुरी इस्तेमाल कैसे करनी है। आप गाड़ी क्यों नहीं चलाती, क्योंकि आपको पता नहीं है कि गाड़ी को चलाना कैसे है। बिल्कुल इसी तरह से इल्मुल वही के बगैर हमें पता ही नहीं है कि हमने इस दुनिया की नेमतों को कैसे लेना है। फिर आप देखिए कि हम तो नबी सल्लम की उम्मत में से है ना, अल्लाह ताला ने हज़रत इब्राहिम अलैहिस्सलाम की जो दुआ थी ना कि अल्लाह ऐसा नबी भेज कि कमार सल नफीकुम रसूलम मिनकुम यतलु अलैकुम आयातिना व युज़क्कीकुम व युअल्लिमुकुमुल किताब वल हिकमा وَيُعَلِّمُكُمْ مَا لَمْ تَكُونُوا تَعْلَمُونَ، یعنی اللہ تعالیٰ سورۃ آل عمران میں فرماتے ہیں کہ اسی جس طرح تمہیں اس چیز سے فلاح نصیب ہوئی کہ ہم نے تمہارے بیچ میں ایک ایسا رسول تم میں سے بھیجا جو تمہیں ہماری آیتیں سناتا تھا، تمہاری زندگیوں کو سنوارتا تھا، اور تمہیں کتاب اور حکمت کی تعلیم دیتا تھا، اور تمہیں وہ باتیں سکھاتا تھا جو تم نہیں جانتے تھے۔ ہمارا فرض ہے کہ ہم قرآن کے یہ سارے پہلو سارے اینگل محسوس کریں۔ آپ آج نیت کیجئے، زیادہ بڑی نیتوں کی ضرورت نہیں ہے، قرآن سیکھوں گی۔ آپ 40 سال کی بھی ہو چکی ہیں نا، 50 کی بھی ہو گئی ہیں، اٹس ناٹ ٹو لیٹ۔ نبی صلی اللہ علیہ وسلم کو تو قرآن ملنا ہی 40 سال کی عمر میں شروع ہوا تھا، اس قرآن کہتے ہیں سمجھ بھی 40 سال کے بعد ہی ہوتا ہے۔ قرآن سیکھیے، آج ہم میں حکمت کی کمی ہے، تزکیہ نفس بالکل ہی نہیں دکھتا۔ حکمت ہوتی ہے تو پتہ چلتا ہے مجھے کس جگہ کیسے ریئیکٹ کرنا ہے، ماں ہونے کے ناطے میرا کیا رول ہے، بیوی ہونے کے ناطے، بہو ہونے کے ناطے میری کیا باؤنڈریز ہیں، علم کو کب کہاں کیسے استعمال کرنا ہے، اس کو حکمت کہتے ہیں۔ اور یہ قرآن پڑھنے کے بعد، اللہ کی اس کتاب کو سمجھنے کے بعد آتا ہے۔ اس لیے آج ہم سب یہاں نیت کرتے ہیں کہ ہم علم سے جڑیں گے۔ آج ایک دعا کیجئے کہ اللہ ہمارے سینے کھول دے، رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی۔ کہ اللہ ہمارے سینے کھول دے، اس زندگی اللہ نے آپ کو بہت پیاری دی ہے، اس کو استعمال کیجئے۔ اور آپ کے پاس تو کتنی سہولتیں ہیں، مطلب باہر کی دنیا میں کوئی ہو تو کہتے ہیں ہائے بچوں کو کہاں پڑھائیں، ہائے مسجد بڑی دور ہے، بچے کیسے جائیں نماز پڑھنے۔ आपके इस जगह जहां हम बैठे इसके इर्द गिर्द मस्जिदें हैं, पैदल के सफ़र पे हैं, मदरसे हैं, पैदल का सफ़र है, तो फिर हमें इसकी कोशिश करनी है। सुभानक अल्लाहुम्मा व बिहमदिका अशहदु अन ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। रब्बना तक़ब्बल मिन्ना इन्नका अंतस समील अलीम व तुब अलैना इन्नका अंतत तव्वाबुर रहीम व सल्लल्लाहु तआला खैरी खल्क़िही व असहाबिही अजमाइन बिरहमतिका या अरहमुर राहिमीन। आमीन। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।